आज तुम आए क्यों नहीं गए? स्कूल नहीं गया?
रहने दो, रहने दो। बोले
भाजी आप हाथ में नहीं ले सकते भाजी।
जैसे कि मैयत के बारे में एक हदीस में आता है, अब आ रहा ठीक है, बाद में इसको लगा देंगे। हम सभी जानते हैं कि इस्लाम जो हमारा दीन है, अल्हम्दुलिल्लाह अल्लाह ताला ने हमें इतने बेहतरीन दीन से नवाजा है, जैसे अल्लाह ताला खुद इसको अपनी नेमत करार देता है कि अल्लाह ताला ये जो तुम पर नेमत है इस्लाम की, वो एक नेमत है दरअसल जो अल्लाह ताला ने तकमील कर दी तुम्हारे लिए बहसियत दीन, इस्लामी दीन के। तो इस्लामी तहजीब में मुसलमान के जिस्म को ज़िंदगी के खात्मे पर भी एहतराम के काबिल समझा जाता है। जैसे आपको मालूम होगा ना कि हिंदुओं में क्या किया जाता है कि जब किसी की डेथ होती है तो क्या करते हैं, जला देते हैं। फिर जो क्रिश्चियंस होते हैं वो ताबूत में ले जा के रख देते हैं। लेकिन अल्हम्दुलिल्लाह इस्लाम में आखिर वक्त में भी जब इंसान की मौत वाक़ होती है तो उसको गुस्ल दिया जाता है, उसको उजला लिबास पहनाया जाता है सफ़ेद कलर का, और उसको बहुत ही एहतराम और इज़्ज़त के साथ कंधों पर उठाकर, आप देखिए ये बहुत बड़ी बात है कि कंधों पर उठाकर उसको सुपुर्द खाक किया जाता है, यानी तदफीन की जाती है उसकी। एक ये बहुत ही बाइज्जत तरीका है। सबसे पहले हम देखते हैं कि गुस्ल कौन करवाए। तो गुस्ल के बारे में आते हैं कि जो सबसे करीबी रिश्तेदार होगा वो गुस्ल करवाने का ज़्यादा हकदार है। जैसे आपको मालूम होगा कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को आपके चचा अली रज़ी अल्लाह ताला अन्हु और आपके चचा के दोनों बेटे, ये चार लोग आपके करीबी रिश्तेदार थे जिन्होंने आपको गुस्ल दिया, और साथ में आपके ग़ुलाम और साथ दूसरे एक दो लोग और भी साथ में थे, लेकिन ये चार लोग आपके ख़ानदान के थे। और ये भी अल्लाह के रसूल फरमाया कि बेहतर ये है कि जो करीबी रिश्तेदार हो वो गुस्ल दे, और अगर करीबी रिश्तेदार दीन का इल्म ना रखने वाला हो तो जो दीन का इल्म रखने वाले होंगे वो गुस्ल करवाए। और फिर तीसरी चीज़ जो आती है वो ये कि वो लोग गुस्ल दें जिनको अपने ऊपर पूरा भरोसा है कि वो गुस्ल मैयत यानी मैयत के गुस्ल देने के दौरान अगर कोई ऐप पर नज़र पड़ी हो, बस वक्त हो जाता है कि बीमारी की वजह से या बहुत ज़्यादा लेटे रहने की वजह से जो बेड सोर्स हो जाते हैं यानी जिस्म पर कुछ निशान पड़ जाते हैं, छाले से आ जाते हैं या जिस्म के ऊपर कोई दाग धब्बा होता है, तो जिसको पूरा भरोसा हो कि मैं अपनी ज़ुबान से ये मैयत का ऐप ज़ाहिर नहीं करूँगा, तो चाहिए कि वही गुस्ल दे। तो हमारे यहाँ क्या होता है यूजुअली, आप बताइए कि क्या करीबी रिश्तेदार देते हैं गुस्ल? देते हैं, बल्कि हमारे पर कॉन्सेप्ट ये कि जो गुस्ल देने वाले उनको बुरा यानी बहुत हल्का काम समझा जाता है, और समझा जाता है कि ये अच्छा ऐसी जिनको यानी कुछ जिनकी इज्जत नहीं है वो लोग देते हैं। आप देखिए कि आप बताइए कि अल्लाह के रसूल के जो ख़ानदान के लोग थे, अली रज़ी अल्लाह ताला अन्हु, अब्बास रज़ी अल्लाह ताला अन्हु, इनसे पढ़कर किसी की इज्जत हो सकती है? तो इन लोगों ने गुस्ल दिया अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को। आयशा रज़ी अल्लाह ताला फरमाती है कि एक दिन अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम बक्की से तशरीफ़ लाए वापस, और आपने फरमाया कि जब आप आए तो मैंने कहा कि मेरा हाय मेरा सर, यानी उनके सर में दर्द हो रहा था, उनके सर पर पट्टी बंधी थी। तो अल्लाह के रसूल ने फरमाया कि नहीं आयशा, बल्कि मेरा सर, अगर तुम मुझसे पहले बीमार होती हो, तुम्हारा इंतकाल होता है, तो मैं तुम्हें गुस्ल दूंगा, मैं तुम्हें कफन पहनाऊंगा और मैं तुम्हें कब्र में उतारूंगा। तो आयशा रज़ी अल्लाह ताला अन्हा बाद में इस हदीस को याद करके अफसोस किया करती थी कि ये हदीस मुझे उस वक्त याद आ जाती जब अल्लाह के रसूल की वफ़ात हुई थी तो हम अज़वाज मुतहरात ही अल्लाह के रसूल को गुस्ल देते। तो इससे मालूम होता है कि गुस्ल जो करीबी रिश्तेदार होंगे वो देंगे, और खुसूसन दीन का इल्म रखने वाले। और ये हमारे यहाँ पर तो कॉन्सेप्ट ये है कि जो करीबी रिश्तेदार होते हैं तो वो तो मिलने मिलाने में, और बाज़ अवक़ात तो आप देखिए कि नहीं भी रोना आ रहा है तो जो आने वाले होते हैं उनको रुला रहे होते हैं कि अच्छा, हमारे यहाँ समझा ये जाता है कि जो जितना ज़्यादा रोएगा वो उतनी मोहब्बत करने वाला, और जो नहीं रोते कहते इनको मोहब्बत ही नहीं है। तो ये सब जो है ना, हमने जो है असल में ये सब खुद साख्त पाबंदी अपने ऊपर लगा रखी हैं। तो ये बात नहीं है असल चीज़ें कि उस वक्त रिश्तेदारों की ज़िम्मेदारी कि वो गुस्ल दें, बनिस्बत इसके कि जो हम ऐसे लोग होते हैं, क्योंकि बाज़ अवक़ात हमारे मुआशरे में ऐसे लोग पाए जाते हैं جن کو کوئی غسل کا صحیح طریقہ نہیں آتا اور وہ آ کر کچھ کا کچھ کرتے رہتے ہیں, توہم پرستی یا بہت ساری بدعت کا شکار ہوتے ہیں اور سارے لوگ انہی کو فالو کر رہے ہوتے ہیں. تو لہٰذا جو قریبی رشتے دار اور دین قائم رکھنے والے وہ میت کو غسل دیں. ابو حمامہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ آپ نے فرمایا, پیچھے جس نے کسی میت کو غسل دیا اور اس کی پردہ پوشی کی, اللہ اس کے گناہوں کی پردہ پوشی فرمائے گا, اور جس کسی نے کسی مسلمان کو کفن دیا اللہ طرف سے سندس کا لباس پہنائے گا. سبحان اللہ. اور ایک اور حدیث میں آتا ہے جو اوتھینٹک حدیث ہے, یہیں کی لکھی ہوئی کتاب ہے, اسی میں حدیث میں آتا ہے کہ جو کوئی کسی میت کو غسل دے تو اس کو جو ہے 40 دفعہ بخشا جاتا ہے. 40 دفعہ. آپ دیکھیں کہ آپ اور مجھ میں سے کون نہیں چاہے گا کہ ہم کو بخشا جائے. تو لہٰذا اس کا اتنا بڑا اجر ہے اور اتنا بڑا اس کا درجہ ہے کہ جو قیام جو لباس پہنائے گا, کفن پہنائے گا, اس کو اللہ تعالیٰ سندس کا لباس پہنائے گی. پھر آپ نے فرمایا کہ جو کوئی اللہ قیامت پر یقین کرتا ہے اسے چاہیے کہ مہمان کا اکرام کرے اور جو کہے, یعنی جو بھی بات کہے اللہ تعالیٰ کو حاضر ناظر جان کر کے قیامت پر یقین رکھتا ہے اسے چاہیے کہ خیر کی بات کرے یا خاموش رہے. غلطی ہو گئی. ٹھیک ہے, آگے بخاری کی حدیث ہے یہ بھی. پھر غسل کے لیے جو ضروری سامان ہیں, سب سے پہلے تو پاک اور صاف نیم گرم پانی لینا ہے, یعنی پانی صاف ستھرا ہو اور نیم گرم ہو, یعنی ہلکا سا کنکنا ہو. بعض اس سے پتہ چلتا ہے کہ جو میت ہے اس کو بھی سب کچھ ویسے ہی محسوس ہوتا ہے جیسے کہ زندہ انسان کو محسوس ہوتا ہے. لہٰذا پانی بہت زیادہ ٹھنڈا بھی نہ اور بہت زیادہ گرم بھی نہ, بلکہ نیم گرم ہو اور صاف ستھرا ہو. بہتر یہ کہ آپ سارے پانی میں پہلے بیری کے پتے ڈال کر, بیری آپ کو معلوم ہے نا, خصوصاً ہمارے ممالک میں, یہاں پر بھی الحمد للہ مل جاتی ہے. اگر آپ یہاں پر عطار کی دکان پر جائیں تو سدری کہا جاتا ہے نا, سدر کے اس کو کہا جاتا ہے, سدر کہا جاتا ہے, تو وہ پتے آپ لے لیں, یا اس کا پاؤڈر بھی ملتا ہے, تو وہ آپ لے لیں اور ایک پانی میں سب اچھی طرح سے بیری کے پتے ڈال کر ابال لیں اور وہی پانی کو سب جب اس میں بکیٹ میں ڈسٹریبیوٹ کر دیں. یعنی اگر آپ کو 5 دفعہ غسل دینا ہے یا 7 دفعہ یا 3 دفعہ, تو سب اس میں تھوڑا تھوڑا پانی آپ بیری کے پتوں کا پانی سب میں مکس کر دیں. اور اصل میں یہ بیری کے پتے کیوں کہے جاتے ہیں, یہ کافور کیوں؟ کیونکہ بیری کے پتے سب سے اس وقت تو سب سے بہتر طریقہ یہی تھا صفائی کا, کیونکہ آج کل جیسے سوپ تو اس زمانے میں نہیں تھے, تو اس سے, لیکن اس سے دوسرے فائدے بھی بہت سارے ہیں. اس کی وجہ سے بہت جلدی جسم پر جراثیم نہیں آتے ہیں, اور یعنی جیسے کہ وہ ہوتا ہے نا, ہم ڈیٹول اس طرح استعمال کرتے ہیں تو ایک طرح سے اس کا کام کرتا ہے اینٹی بیکٹیریل. جی, تو بیری کے پتے آپ لے لیں. پھر جو بھی آپ شیمپو صابن جو بھی آپ یوز کرنا چاہیں وہ آپ لے لیں غسل دینے کے لیے. کنگھی ہونی چاہیے کیونکہ بالوں میں کنگھی بھی کی جائے گی. کنگھی کی کرنے کے لیے کنگھی چاہیے اور کافور. کافور یہاں پر بھی ملتا ہے. آپ اگر کوئی بھی عطار کی دکان پر جائے تو اگر آپ اس کو کافور کہیں گے تو کافور مل جائے گا. پاؤڈر کی شکل میں ہوتا ہے اور اس کے بارے میں آتا ہے کہ کافور کو دراصل جو سجدے کے اعضاء ہے, انسان جہاں پر سجدہ کرتا ہے تو سجدے کے اعضاء پر کافور لگایا جاتا ہے بعد میں, سب سے آخر میں, لیکن اس سے پہلے جو آخر کا جو پانی ہوگا, یعنی جو آپ 3rd ٹائم یا 5th ٹائم یا 7th ٹائم جو آپ غسل سے جو غسل دے گی جو پانی سے, اس پانی میں آپ کیا کریں گے, کافور ڈال دیں گے. پھر وہیں ساتھ میں ڈسٹ بن آپ رکھ لیں, اور بہت سارے جو کاٹن کے برڈس ہوتے ہیں, کاٹن کے پھائے جو ہوتے ہیں, وہ آپ ساتھ میں رکھ لیں کیونکہ اس وقت غسل دیتے وقت ضرورت پڑے گی اس کی. دستانے ہونے چاہیے کیونکہ بغیر کسی بھی جسم کو ہاتھ لگانا منع ہے. اللہ کے رسول نے دیکھنے سے بھی منع فرمایا اور جسم کو ہاتھ لگانے سے بھی منع فرمایا. اس کو بند ہی کر دیں, اس کو بند ہی کر دیجیے. پھر ساتھ میں ٹاول ہو اور چادریں ہونی چاہیے, ایسی پھولدار چادریں ہونی چاہیے جس کی وجہ سے اگر آپ بدن پر ڈالیں اور پانی گرے تو بدن دکھائی نہ دے, کیونکہ جو وائٹ چادر ہوتی ہے اس سے کیا ہوتا ہے, چادر مطلب جسم دکھائی دیتا ہے. تو اللہ کے رسول نے فرمایا کہ کسی کو جائز نہیں کہ کسی کے ستر پر نگاہ ڈالے. اور جو ایک حصہ آپ نے سنا کہ جو ران ہوتی ہے, یعنی جو ہمارے پیر کے اوپر کے حصے ہوتے ہیں, وہ بھی ستر میں آتا ہے, تو لہٰذا ستر پر نگاہ ڈالنا اس کو منع قرار دیا گیا ہے. پھر ہم دیکھتے ہیں کہ کفن میں کتنے کپڑے ہوں گے. نیکسٹ, کفن میں 5 کپڑے ہوں گے, وہ نہیں آئیں گے. بال آگے رکھے جائیں گے, کیونکہ بال ہمارے یہاں پر آگے رکھے جائیں گے پیچھے رکھے جائیں گے, آپ میں سے کون جواب دے سکتا ہے؟ نہیں, یہی غلط فہمی ہے کہ بال آگے نہیں رکھے جائیں گے, بال پیچھے رکھے جائیں گے. ٹھیک ہے, مطلب یہ کوئی اور جو مکتب فکر کے لوگ ہیں, جو کوئی اور عقیدے والے لوگ ہیں, وہ غلط عقیدے والے لوگ بال آگے رکھتے ہیں. جو اہل سنہ والجماع کا جو عقیدہ ہے صحیح اوتھینٹک, ایسے صحیح عقیدے والے لوگ بال پیچھے رکھیں گے. ٹھیک ہے, کیونکہ یہ اللہ کے رسول کی صحیح حدیث سے ثابت ہے. نیکسٹ, اگر غسل دینا ممکن نہ ہو تو تیمم بھی کرایا جا سکتا ہے, کیونکہ بعض اوقات ایسا ہو جاتا ہے کہ حادثہ ہو جاتا ہے, ایکسیڈنٹ ہو گیا کہ اس قدر جسم اتنا ٹکڑے ٹکڑے ہو گئے کہ آپ اس کو غسل نہیں دے سکتے, یا کہیں آگ لگی اور جسم اتنا جل گئے کہ پانی لگ کر وہ جسم اور خراب ہو جائے گا, تو ایسی صورت میں آپ میت کو غسل نہیں دے سکتے تو تیمم بھی کرایا جا سکتا ہے. عورت کے کفن کے جو اجزاء ہوں گے, سوری اردو کے لیے معافی چاہتی ہوں, غلطیاں ہیں, عورت کے جو کفن کے اجزاء ہوں گے, دو بڑی چادریں, قمیض, تہبند, سینہ بند اور تین پٹیاں, یا پھر چار پانچ پٹیاں ہو سکتی ہیں. کفن لپیٹتے وقت ہر کپڑے کا بایاں حصہ, بایاں مطلب لیفٹ, بایاں لیفٹ, ٹھیک ہے, تو جو بایاں حصہ جو ہے وہ کہاں جائے گا, ادھر لیفٹ پر آئے گا, جو رائٹ والا حصہ ہے وہ اوپر آئے گا. اس طرح سے شوہر کے انتقال کے بعد بیوی نامحرم نہیں ہوتی, بیوہ کی عدت 4 مہینے 10 دن اور بین اور نوحہ کرنا منع ہے. نیکسٹ کریں, جیسے ہمارے یہاں پر یہ کانسیپٹ ہے کہ جب جیسے شوہر کا انتقال ہو جاتا ہے بیوی نامحرم ہو گئی, تو یہ بالکل ہی غلط خیال ہے. ایسا کوئی پاسبل ہی نہیں ہے کہ شوہر کے انتقال کے بعد بیوی, آپ کو پتا ہے کہ ام سلمہ رضی اللہ تعالیٰ نے اللہ کے رسول سے پوچھا تھا کہ اللہ, جب اللہ کے رسول نے فرمایا تھا کہ جو سب سے اخلاق والا بہترین شوہر ہوگا وہی آخرت میں اس کو دیا جائے گا, ام سلمہ نے پوچھا تھا کہ اگر ایک عورت کے کئی شوہر ہوتے تب اس وقت آپ نے فرمایا تھا کہ جس کا اخلاق سب سے اچھا ہوگا وہ اس کے ساتھ ہوگا وہاں پر. تو یہی جو دنیا میں میاں بیوی تھے وہی آخرت میں بھی شوہر اور بیوی ہوگے, تو کیسے نکاح ختم ہو سکتا ہے پھر؟ جی یہ والا آگے بڑھا دیں کیونکہ مرد کہہ رہے ہیں, ہم لیڈیز کا دیکھیں. وہی بات اس میں بتائی گئی ہے کہ جو پانی آپ لیں گے بیری کے پتے ہوں گے اس میں. ہاں یہ بھی تھوڑا آگے کرتے ہیں, ایک منٹ, جو ویسے آگے بھی ہم پڑھیں گے, لیکن جو لیڈیز کا جو اگر جنازہ رکھیں گے تو کیسے پڑھا جاتا ہے وہ آپ ایک نظر دیکھ لیں, کہ لیڈیز کو اگر جس کا نماز جنازہ پڑھایا جا رہا ہے جو خاتون ہے, تو پھر اس کے بیچ میں کھڑا ہو جائے گا, جو امام کھڑا ہوگا کہاں کھڑا ہوگا, اس کے سامنے, یعنی جو پیٹ کا حصہ ہے وہاں کھڑا ہوگا. اور اگر جو مرد کا نماز جنازہ پڑھ لیں, نیکسٹ کریں, تو اس میں مرد کا نہیں ہے کیا, تو تھوڑا سائڈ میں سر کی طرف حصہ کر کے کھڑا جائے گا, ٹھیک ہے, یعنی مرد کا جو مرد میت کا جو سر ہوگا وہاں پر امام کھڑا رہے گا, ٹھیک ہے. یہ تو غسل دینے کا ہے, یہ قبر میں تانے کا آگے جائیں, اس میں جس میں لیڈیز کے نہیں, لیڈیز کے غسل کا نہیں. لیڈیز ذرا نہیں آئے, ٹھیک ہے, ٹھیک ہے, پھر ہم لوگ یہیں دیکھ لیں گے ابھی انشاءاللہ. جو بھی آپ کے سوال جواب ہے وہ آپ سارے سوال جواب بعد میں کریے گا, آپ لکھ کر رکھیں, بیچ میں ڈسٹرب مت کریے گا, تاکہ پھر سب کو سکون سے سب لوگ سن سکیں, تاکہ پھر آئندہ بھی سب کے کام آ سکے ان شاء اللہ تعالیٰ. ہم لوگ یہاں پر دیکھتے ہیں جی, اس کو بتانے کے بعد بسم اللہ الرحمن الرحیم. جیسے کہ ابھی ہم نے پڑھا کہ جس طرح سے زندگی میں مسلمان کا احترام کیا جاتا ہے, جیسے ہم سب جانتے ہیں کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا کہ ایک مسلمان سے, یعنی ایک مسلمان کا جو دوسرے مسلمان پر حق ہے کہ اس کے ہاتھ سے, اس کی زبان سے دوسرا مسلمان اس کی عزت محفوظ رہے, تو اسی طرح سے جب انسان کی موت واقع ہوتی ہے تو اس وقت بھی اس کو بہت زیادہ احترام کے ساتھ اس کو غسل دیا جاتا ہے اور کفن پہنایا جاتا ہے. اور آپ دیکھیں کہ اس سے کسی کو فرار ممکن نہیں, ہم میں سے ہر ایک کو ایک دن جانا ہے. اور ذرا تھوڑے سے تصور کریں اور غور کریں کہ آج ہم اپنے ہاتھوں سے غسل لیتے ہیں نا, ہم خود, یعنی ہم کو کوئی ہمارے ہمیں ٹچ کرے ہمیں پسند نہیں ہوتا, ہمیں گوارا نہیں ہے, لیکن ایک دن ایسا آئے گا کہ ہمیں کوئی اور غسل دے گا. تو اللہ تعالیٰ سے دعا کرے کہ ہمارا خاتمہ ایمان پر ہو, یعنی ہمیں جب موت آئے, اللہ تعالیٰ فرماتا ہے کہ ولا تموتن الا وانتم مسلمون, کہ تم کو موت نہ آئے مگر اس حال میں کہ تم مسلم ہو. تو لہٰذا ہمیشہ اللہ تعالیٰ سے دعا کرے کہ اسلام کی حالت میں ہمارا خاتمہ ہو اور اسی حالت میں ہم کو موت آئے, اور جو ہمیں غسل دینے والے لوگ ہوں وہ بھی نیک لوگ ہوں, اور تاکہ یہ نیک لوگوں کی وجہ سے, کیونکہ ہو سکتا ہے وہ دعا کرے تو اس کی وجہ سے ہماری دعا قبول ہو جائے. جیسے اللہ کے رسول صلی اللہ علیہ وسلم کی ایک اوتھینٹک حدیث ہے جس میں اللہ کے رسول صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ اگر 4 مسلمان کسی کے حق میں گواہی دے دیں اس کے متقی ہونے کی, اس کے نیک ہونے کی, تو اس کے لیے جنت واجب ہو جاتی ہے. جیسے ایک دفعہ ایک جنازہ گزر رہا تھا, اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا کہ واجب ہو گئی, ایک شخص نے کہا کہ نیک شخص تھا تو آپ نے فرمایا واجب ہو گئی, اور آپ اس طرح سے 4 دفعہ فرمایا. لوگوں نے پوچھا کہ اللہ کے رسول کیا واجب ہو گئی, تو آپ نے فرمایا کہ جنت واجب ہو گئی. اور ایک جنازے کے گزرنے کے بعد لوگوں نے اس کی کوئی برائی بیان کی تو آپ نے فرمایا کہ واجب ہو گئی, تو اس کے لیے آپ نے فرمایا کہ جہنم واجب ہو گئی. تو لہٰذا انسان کو چاہیے کہ نیک لوگ, یعنی ایسے نیکی دنیا میں اختیار کرے تاکہ لوگ اس کے بارے میں گواہی دیں کہ وہ واقعی میں نیک انسان تھا, اور خصوصاً یہ وہ لوگ جو قریبی لوگ ہوں اور پڑوسی لوگ ہوں, کیونکہ ہمارے یہاں پر کیا ہوتا ہے کہ جو سب سے زیادہ جاننے والے کسی کو کون ہو سکتا ہے, پڑوسی ہو سکتا ہے. تو لہٰذا انسان ہمیشہ نیک کام کرتا رہے, اور جب بھی زبان سے بات کرے, ابھی ہم نے حدیث میں کیا پڑھا, یا تو خاموش رہے یا پھر کیا کرے, بھلائی کی بات کرے, ٹھیک ہے. تو جب اگر کسی کا پہلے انتقال ہو جائے تو جو گھر والے ہوں گے, جو موجود لوگ ہوں گے, وہ سب سے پہلے کیا کریں گے کہ آنکھ بند کر دیں گے. ٹھیک ہے, جیسے ام سلمہ رضی اللہ تعالیٰ عنہ فرماتی کہ جب ابو سلمہ کا انتقال ہوا تو اللہ کے رسول صلی اللہ علیہ وسلم تشریف لائے اور آپ نے آنکھ فرمایا, کہا کہ جب انسان کی روح قبض ہو جاتی ہے, فرشتے آتے ہیں تو جو آنکھیں ہیں یا نگاہیں ہیں ان کا پیچھا کر دیے, روح کا پیچھا کر دیے, تو لہٰذا اس کی آنکھیں بند کر دی جائیں سب سے پہلے. اور چونکہ اس وقت چونکہ جسم گرم ہوتا ہے, خون کا روان تھوڑا سا ہوتا ہے, روانی ہوتی ہے, تو یہ سارے کام ایزیلی ہو جائیں گے. آپ تھوڑی دیر کریں گے, تھوڑی دیر کے بعد اگر یہ کریں گے تو آنکھیں بند کرنا بھی چاہیں گے تو بند نہیں ہوگی. تو لہٰذا جیسے ہی انتقال ہو فوراً آنکھیں بند کر دی جائیں. اس کے بعد جو بھی اگر جو زیورات پہنے تھے وہ سارے زیورات اتار کے رکھ دیں, کیونکہ ابھی جسم نرم ہے تو زیورات اتارنا کیا ہو جائے گا, آسان ہو جائے گا. ہاتھ میں کڑے ہوں, کان میں کچھ بالیاں ہوں یا گلے میں کچھ ہو, جو بھی چیز بہرحال پہن رکھی ہو وہ نکال دینی چاہیے. اس کے بعد اگر بہتر ہے, ہو سکے تو بہت ہی اچھی بات ہے کہ جو لباس پہنا وہ لباس بھی اتار دیں. لیکن اگر لباس جو اتارا جائے گا تو وہ لباس کیسے اتارا جائے گا, ہر کام جو ہے چادر کے ساتھ ہوگا. یعنی آپ جو ہے ویسے بغیر کسی چادر کے, بغیر کسی کپڑے کے, بغیر ڈھاکے آپ جو ہے کسی کا لباس اتار ہی نہیں سکتے. چہرہ اور بھلے ہی سامنے نیچے کے پیر جو ہے وہ کھلے رہ سکتے ہیں, لیکن یہ جو ستر کا حصہ ہے, اور عورت کا ستر کتنا ہے, سینے سے لے کر ناف تک, ٹھیک ہے, تو اتنا حصہ جو ہے اس کا بالکل کور رہے گا. تو آپ اگر لباس اتاریں گے بھی کسی میت کا تو آپ یہ چادر ڈال دیں گے پہلے, اس کے بعد اندر سے ہاتھوں میں گلوز آپ پہنیں گے, کیونکہ کسی کے جسم کو بھی ہاتھ نہیں لگانا ہے ہم کو. تو آپ چادر گلوز پہنیں گے, چادر کے نیچے سے جو ہے آپ لباس اتاریں گے, تو بہتر ہے کہ آپ لباس اتار دیں. لیکن یوزولی یہ ہوتا ہے کہ گھر والے نہیں کرتے ہیں, تو پھر بعد میں جب جو لوگ آتے ہیں تو وہ کیا کرتے ہیں, کینچی سے پھر ان کو کاٹنا پڑتا ہے, کیونکہ جسم اکڑ جاتا ہے, اب لباس اتارا نہیں جا سکتا. تو کینچی سے جو کاٹا جائے گا تو وہ کیسے کاٹا جائے گا, جیسے ابھی ہم ایکچولی یہاں پر ہم لوگوں نے یہاں کی مسجد میں, اسکان کی مسجد میں یہاں پر ہم لوگوں نے کر کے بتایا تھا سعودی گورنمنٹ کی طرف سے. تو انہوں نے جو طریقہ کار بتایا کہ کینچی سے آپ لیں گے کہ آستین سے شروع کریں گے, یہاں سے شروع کریں گے کاٹنا, پھر یہاں سے نیچے تک لائیں گے کاٹ دیں گے, پھر اسی طرح سے جو ہے اس پہلے رائٹ سائڈ کاپ کریں گے اور پھر لیفٹ سائڈ کاپ کریں گے, پھر کیا ہو جائے گا لباس جو ہے دونوں طرف سے کٹ جائے گا تو خود بخود اتر جائے گا. تو یہ لباس اتارنے کا طریقہ ہے. اور چادر ڈھانک دی جائے گی, جیسے اللہ کے رسول صلی اللہ علیہ وسلم کی وفات ہوئی تو اس وقت آپ کے اوپر جو ہے دھاری دار یمنی چادر ڈال دی گئی تھی, جیسے کہ ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ آتے جو دور کے مکان میں گئے ہوئے تھے اور آپ کے اوپر چادر ڈال دی گئی تھی, دروازہ باہر سے بند کر دیا گیا تھا اور آپ اندر تھے چارپائی پر. ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ آپ نے چادر ہٹائی, آپ کی پیشانی کو بوسہ دیا اور کہا کہ اللہ تعالیٰ آپ پر دو موتیں جمع نہیں کرے گا, اور پھر واپس چادر ڈھک دی تھی. تو چادر ڈھانک دی جائے گی, لباس اتار دیا جائے گا. پھر اس کے بعد اب جب غسل دینا ہو تو کیا کریں گے, آپ غسل کے لیے ہر چیز پہلے سے تیار رکھیں گے. اور آپ دیکھیں کہ ابھی حال ہی کی بات ہے کہ ایک بار نہیں بلکہ تین چار دفعہ یہ واقعہ سننے میں آ گیا ہے کہ انتقال ہو گیا, اعلان بھی کر دیا گیا کہ فلاں فلاں وقت تدفین ہے, لیکن کہا جاتا ہے کہ آج پورا دن گزر گیا, کل کا دوسرا دن نکل گیا, لیکن غسل دینے والا عورت کو غسل دینے والا کوئی نہیں ملا. کہا جاتا ہے کہ کوئی لوگ کسی کے ملنے کے لیے مہمان گئے تھے بطور مہمان, تو ان کو یہ خبر پہنچی کہ فلاں جگہ یہ ایسے موت ہوئی ہے, کل سے موت ہوئی ہے, لیکن کوئی نہلانے والا نہیں مل رہا ہے. تو وہ جو جانے والے تھے ان لوگوں نے غسل دیا. تو آپ دیکھیں کہ یہ کیوں ہو رہا ہے اس طرح سے, آپ مجھے بتائیں گے کہ کیا وجوہات ہے کہ غسل دینے کے لیے کوئی تیار نہیں ہوتا, کسی کو آتا نہیں غسل دینا, کیا وجوہات؟ علم کی کمی اور حقیر سمجھتے ہیں. ٹھیک ہے, زیادہ تو مطلب یعنی زیادہ جو ریزن ہے وہ یہ کہ حقیر سمجھتے ہیں کہ مطلب یہ کام اچھا ہی نہیں ہے. اور ابھی ہم نے حدیث میں کیا پڑھا کہ اس کو معاف کیا جاتا ہے, اگر جو غسل دے اور عیب کی پردہ پوشی کرے اس کو معاف کیا جاتا ہے, جو کفن پہنائے اس کو سندس کا لباس اللہ تعالیٰ پہنائے گا. تو لہٰذا یہ کوئی حقیر کام نہیں ہے. ہم میں سے جو قریبی رشتہ دار اگر سب کچھ سیکھ لے تو اپنے اپنے قریبی رشتہ دار کو وہ خود نہلا لے اس طرح سے, ٹھیک ہے نا. تو لہٰذا اب جب یہ ہو گیا اور جب غسل دینے کی شروعات کی جائے گی تو میں ابھی یہ ہٹا دیتی ہوں, لیکن یہ ہٹایا نہیں جائے گا, آپ کو بتانے کے لیے میں یہ ہٹا رہی ہوں, لیکن میت پر سے چادر بالکل ہٹائی نہیں جائے گی. اس کو آپ اسٹرکٹلی یعنی یہ بات آپ خاص طور سے نوٹ کریں کہ چادر نہیں ہٹائی جائے گی. تو میت کو کیا کریں گے, جب غسل دینے کی شروعات کریں گی تو غسل دینے سے پہلے آپ ہر حال میں آپ کے ہاتھ میں گلوز ہو, اور دو تین گلوز ہونے چاہیے. الحمدللہ آج کل تو ڈسپوزیبل اویلیبل ہیں گلوز, تو وہ آپ یوز کر سکتے ہیں. تو آپ جو ہے جب میت کو غسل دینا ہوگا تو شروعات جو کریں گے وہ کیسے کریں گے کہ تھوڑا سا ہلکا سا میت کو اس طرح سے اٹھائیں گے, دکھ رہا ہے سب کو؟ آپ نے اس طرح سے اٹھایا, آپ ہلکا ہلکا پیٹ دبائیں گے. تو تین لوگ ہونے چاہیے, چار لوگ ہونے چاہیے, زیادہ لوگ نہ ہوں. اور جو لوگ غسل دے رہے تھے بس وہی لوگ ہوں جو ہر کوئی آ کر دیکھنے والا نہ ہو, کیونکہ یہ میت کی بے پردگی ہوگی اور یا پھر یہ مناسب نہیں, اور اس کو منع کیا گیا. یہاں کے علماء کرام تو خاص طور سے منع کرتے کہ جو غسل میں موجود ہو پھر اس کے علاوہ کوئی اور نہ آئے دیکھنے کے لیے, نہ کوئی جھانکے. تو جو غسل دینے والے ہوں گے تین چار لوگ, بس وہی اندر موجود رہے. تو آپ اطراف سے پیٹ کو دبائیں گے تاکہ جو خدا نہ خواستہ کچھ گندگی بچی ہو اندر جسم میں تو وہ ساری نکل جائے. اور ایک پانی بہانے والا یہاں پانی زور سے بہائے گا تاکہ پھر وہ پانی سے پوری گندگی بہ جائے. اور جب آپ جو تخت پر لٹائیں گے تو تخت کو جو نیچے سے جو اگر چارپائی ہوگی یا ٹیبل ہوگا تو ٹیبل کو کیا کریں گے, آپ پیچھے کے سائڈ سے دو اینچ نیچے لگا دیجیے, ताकि थोड़ा सा ऐसा ऊँचा हो जाए, तो पानी बहने वाला पानी क्या हो, नीचे बहता चला जाए। तो आपने अच्छी तरह से पेट दबाया, फिर आपने जो है पानी बहाया, उसके बाद आप जिस तरह से हम जो है नजासत साफ़ करते हैं यानी वॉशरूम जाते हैं, तो उस तरह से हाथ से पानी डालकर साफ़ कर दिया जाएगा। फिर वो ग्लव्स निकाल कर आपने फेंक दिए। उसके बाद जब भी आपने गंदगी साफ़ कर दी, उसके बाद अल्लाह के रसूल ने जो फरमाया था कि वज़ू के आज़ा से शुरू करो और दाएँ जाने से शुरू करो। तो अब जो मैयत को गुस्ल करवाने वाला है, मैयत को गुस्ल करवाने वाला वो अपनी तरफ से वज़ू की नियत करेगा, और जिस तरह से जनाबत का गुस्ल दिया जाता है सेम वही गुस्ल होगा कि पहले वज़ू करवाया जाएगा। अब वज़ू हम कैसे करवाते हैं कि पहले जो गुस्ल करवाने वाला है उसने नियत कर ली, फिर पहले दोनों हाथ धुलाए जाएंगे, ठीक है, दोनों हाथ आपने धुला दिए। उसके बाद फिर हम क्या करते हैं वज़ू के में, पहले हाथ धुलाते हैं उसके बाद कुल्ली करते हैं। अब चूँकि कुल्ली तो नहीं करा सकते क्योंकि जैसे इंसान की मौत वाकई होती है पानी जा ही नहीं सकता, तो वो जो हमने कॉटन के वो देखे थे अभी उसमें जो भाहे जो थे, तो वो जो है आप एक मुँह में रख दें और नाक में, दो नाक में लगा दें क्योंकि पानी अंदर नहीं जाना चाहिए। तो अब आपने क्या किया कि जब आप कुल्ली करवाएंगे तो आप क्या करेंगे कि बस उंगली से घुमा देंगे इस तरह से उंगली आप जो है इस तरह से दांतों पर घुमा देंगे बस, क्योंकि कुल्ली नहीं कराई जा सकती। या फिर जो कॉटन के बर्ड्स होते हैं ना, तो बर्ड्स को आप पानी में फिर भिगो कर उसको आप जो है दांतों पर फिरा दें, बस उतना काफ़ी हो जाएगा। फिर आपने कुल्ली करवाई, नाक में भी इसी तरह से किया कि बस हाथ से आपने पानी डालकर साफ़ कर लिया, पानी आप नहीं डालेंगे, जो पानी से हाथ भरे उससे आप कर लेंगे। फिर उसके बाद आप क्या करेंगे, जो जिस तरह से वज़ू कर देंगे, हाथ धुला दिया, वज़ू कुल्ली करवा दी, नाक में पानी डाला, चेहरा धोएंगे, और चेहरा जैसे हम वज़ू के लिए धोते हैं वैसा चेहरा धोया जाएगा 3 दफ़ा। उसके बाद चेहरा धोने के बाद फिर आप हाथ धोएंगे, फिर दायां हाथ धोएंगे, फिर उसके बाद बायां हाथ धोएंगे। उसके बाद जिस तरह से मसा करते हैं मसा करेंगे, ठीक है, मसा तक हो गया पूरा। अब मसा के बाद अब ये वज़ू आपका हो गया, समझे, 1/4 काम हो गया आपका। उसके बाद बाल खोले जाएंगे और बालों को धुलाया जाएगा। बाल में आप चाहे तो शैम्पू कर सकते हैं या जो भी आपको लगाना है आप वो लगाएंगे। तो बाल खोलकर शैम्पू करके बालों में लगाया जाएगा और फिर दाएं जानिब से शुरू किया जाएगा, ठीक है। इसके बारे में कि या तो आप पहले दाएं जानिब से शुरू करें या पहले आप बाल कर दें, ठीक है। तो दाएं जानिब से आप कैसे करेंगे, ऊपर से, यानी ये दाएं जानिब है तो पहले ऊपर से ये पूरे कंधे से लेकर इधर के पैर तक नीचे तक आप साबुन लगाएंगे और फिर धुलाएंगे। उसके बाद आप हल्का सा टर्न करेंगे, इसलिए 3-4 लोग चाहिए ना कि कोई एक टर्न करने वाला हो। जैसे कि आपके बारे में आते हैं अल्लाह के रसूल के बारे में कि जो आपके ग़ुलाम थे उन्होंने आपको टेक दे रखी थी और बाकी सारे लोग जो है पानी डाल रहे थे या गुस्ल दे रहे थे, अली रज़ी अल्लाह अन्हु गुस्ल दे रहे थे। तो आपने पहले सामने से किया दाएं जानिब से, फिर इस तरह से आपने टर्न किया, फिर जो है पीछे से किया आपने दाएं जानिब से, ठीक है। फिर उसके बाद जब इधर का हो गया हिस्सा, आप जो है फिर इधर लेफ्ट साइड में आएंगे, लेफ्ट ऊपर साइड का धुलाएंगे, फिर आपने धुला दिया, उसके बाद जो है आप इसको टर्न करेंगे और फिर पीछे साइड का धुला देंगे, ठीक है। और इसके बारे में हमको ताकीदन ये बात मिलती है कि आप अच्छी तरह से आप नहलाएं, गुस्ल दें कि कोई गंदगी कोई चीज़ बाकी नहीं रहनी चाहिए। और जो साबुन आप लगाएंगे तो वो भी अच्छी तरह से, बेहतर है कि लिक्विड सोप आप यूज़ करें, क्योंकि साबुन अगर लगाएंगे जिस्म को तो वो भी हो सकता है उससे कुछ तकलीफ हो, तो लिहाजा लिक्विड सोप आप यूज़ कर लें। ये आपने कर लिया, बाल आपने धुला दिए, शैम्पू कर लिया आपने बालों को। अब उसके बाद जो बेरी के पत्तों का पानी था वही पानी आप यूज़ करेंगे। तो पहले एक बकेट डाल दी, उसके बाद दूसरी बकेट से फिर नहला दिया, फिर तीसरी बकेट जो रखी हुई थी वो तीसरी बकेट में क्या था, काफूर मिला हुआ था, वो काफूर मिला हुआ पानी आप आखिर में डालेंगे, ठीक है। और अगर आपको लगता है जैसे अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के बारे में आता है कि जब ज़ैनब रज़ियल्लाहु तआला अन्हा का इंतकाल हुआ, जो आपकी सबसे बड़ी बेटी थी 8 हिजरी में उनका इंतकाल हुआ था, तो उम्मे अतिया रज़ियल्लाहु तआला अन्हा और अस्मा बिन्त उमैस ये सब सहाबियात मिलकर उनको गुस्ल दे रही थी। जब अल्लाह के रसूल ने पूछा उनके बारे में तो जब वो कह अल्लाह के रसूल ने फरमाया कि 3 बार दो 5 बार दो या 7 दफ़ा दो, तो उनसे पूछा कि ताकत में, तो आपने उन्होंने कहा ताकत में अगर तुमको मुनासिब लगता है कि इससे ज़्यादा तो इससे ज़्यादा दफ़ा गुस्ल दो, ठीक है। तो अरबेरी के पत्ते मिलाने के लिए आपने खासतौर से फरमाया था, तो इससे फिर मालूम होता है कि 3 दफ़ा 5 दफ़ा या 7 दफ़ा कितनी भी दफ़ा दिया जा सकता है, लेकिन जिस्म अच्छी तरह से क्या होना चाहिए, साफ़ हो जाना चाहिए, ये चीज़ है। उसके बाद जब आपने आखिरी दफ़ा जो पानी डाल दिया वो आखिरी पानी काफूर वाला पानी था, और काफूर के बारे में आता है कि काफूर इसलिए इस्तेमाल किया जाता है कि जैसे आपको मालूम होगा ना कि जिस्म जो है सड़ना शुरू हो जाता है कब्र में, तो कीड़े मकौड़े वगैरह इस सब आते हैं, तो काफूर की वजह से कीड़े मकौड़े नहीं आते हैं, इसकी बिना पर वो काफूर लगाया जाता है। और खुसूसन यहाँ पर जो सऊदी अरब में यहाँ पर जो डेमो बताया गया था यहाँ की मस्जिद में, उसमें उन्होंने बताया था कि जब आप गुस्ल दे दें, जब कफन पहनाने वाले हों तो कफन पहनाते वक्त कुछ काफूर जो है या तो अगर आप डालना चाहें तो आप कफन पर भी डाल सकते हैं, और जो आज़ा है नमाज के आज़ा उस पर अगर आप काफूर लगाना चाहें तो लगा सकते हैं, लेकिन ये मस्त नहीं है, ये मतलब लगाने की उन्होंने बात की है, लेकिन ये हदीस से तो नहीं साबित है, लेकिन मुस्ताहब हसन बसरी के बारे में उन्होंने हवाला दिया था कि उन्होंने कहा कि आप लगाना चाहें तो लगा सकते हैं। तो ये आपका गुस्ल का पूरा हो गया, ठीक है। ये गुस्ल का समझ में आ गया सबके। आपने पहले क्या किया, पहले नजासत साफ़ की, और नजासत साफ़ कैसे करेंगे, पेट हल्का सा दबा के, फिर खूब पानी बहा दिया, फिर आपने जो है जो तहारत करवाते हैं वो तहारत आपने करवा दी, उसके बाद वुज़ू की नियत आपने खुद की मैयत की तरफ से, اور پھر وضو کروایا, یعنی غسل کی نیت کی, آپ نے وضو کروایا, وضو میں آپ نے مسا تک کیا, اس کے بعد آپ نے کیا کیا, دائیں جانب سے شروع کیا اوپر, پھر پلٹا کر پیچھے دائیں جانب سے, ٹھیک ہے, پھر اسی طرح سے بائیں جانب سے, اور پھر پلٹا کر پیچھے بائیں جانب سے, یہ آپ نے پوری طرح سے ہو گیا. اور صابن اگر ایک دفعہ لگاتے ہیں, دو دفعہ لگاتے ہیں, تین دفعہ لگاتے ہیں, جیسا آپ کی مرضی, آپ ویسے لگائیے. اس طرح سے یہ ساری چیزیں, غسل پورا ہو گیا. اب اس کے بعد آپ پہلے سے پھر کیا کریں گے جب غسل ہو گیا, کیونکہ اب آپ کو معلوم ہے کہ جو میت کا جسم ہے بہت بھاری ہو جاتا ہے تو اٹھانا بہت مشکل ہے, تو جب جو چادر دینے کا طریقہ ہوگا وہ بھی اگر آپ دیکھ لیں تو بہت اس میں آسانی رہے گی, کہ جب آپ نے میت کو غسل دے دیا, اب تولیے سے آپ خشک کر لیں, اور ہر بار آپ جو ہے گلوز جو ہے بدلتے جائیں گے, جو آپ ہر جو نہلا رہے تھے آپ, تو غسل کروانے کی وجہ سے آپ گلوز بدلتے جائیں گے, اور اگر آپ جو کیا کریں گے کہ چادر غسل دیتے وقت بھی چادر پڑی رہے گی اس طرح سے, یعنی جب آپ غسل دیں گے تو چادر اس طرح سے رہے گی, اور آپ ایسے اندر سے غسل دیں گے, ٹھیک ہے, بغیر چادر کے آپ غسل نہیں دے سکتے, کیونکہ اللہ کے رسول نے منع فرمایا کہ کسی کے لیے جائز نہیں کہ کسی کے ران پر, کسی کے ستر پر نظر ڈالے, تو لہٰذا یہ ہمارے لیے جائز نہیں, تو آپ اس طرح سے ڈالیں گے. اور یہ ہم سب کی آپ کی ذمہ داری ہے, یہ قوانت ہے, اصل میں اللہ کے رسول کی حدیث ہے, تو آپ اس طرح سے چادر میں غسل دیں گے. اب جو ہے تولیے سے آپ نے پورا جسم خشک کر لیا, اب کس طرح سے آپ اٹھائیں گے, تو اس کا طریقہ یہ ہے کہ آپ اس طرح سے جو چادر ہوگی اس کو تھوڑا سا ایسا ہاف سائڈ سے فولڈ کریں گے اس طرح سے, پھر یہ اس طرح سے آدھا بدن آپ اٹھائیں گے سائڈ سے, اور ایسا کریں گے ادھر سے, پھر ادھر سے آپ اٹھا کر اس کو کھینچ لیں گے ادھر, دیکھیں ادھر یہ چادر کا خون آ گیا, کیونکہ جب آپ میت کو اٹھائیں گے تو کیسے اٹھائیں گے نا, آپ ایسے جسم کو تو ہاتھ نہیں لگا سکتے, جی کروٹ دے کر آپ اندر ڈالیں گے, پھر یہ دو کونے ادھر سے پکڑ کے, دو کونے پکڑ کے اٹھا کر اب ادھر ٹیبل پر لائیں گے جہاں پر آپ نے کفن بچھا کر رکھا ہے. اب یہ غسل کا کام تمام ہو گیا, اب ہم دیکھتے ہیں کہ کفن کیا ہونا چاہیے. کفن کے بارے میں آپ لوگ پہلے ایک بار جان لیں کہ اس کے بارے میں اختلافات ہے, صرف کچھ لوگوں کے علاوہ باقی تقریباً علماء کرام, خصوصاً یہاں پر سعودی عرب میں بھی پانچ ہی کپڑوں میں کفن دیا جاتا ہے عورت کو, سوائے علامہ ناصر الدین البانی کے, وہ کہتے کہ نہیں تین میں دینا چاہیے, باقی تقریباً علماء یہی کہتے کہ پانچ بھی جائز ہے. تو آپ تین میں, پانچ میں کسی بھی طرح دے سکتے ہیں, کبھی ضرورت پڑے تو اس سے زیادہ بھی لگایا جا سکتا ہے, لیکن پانچ سے زیادہ کو پسند نہیں کیا گیا, اور پسند کیا گیا تین کو, لیکن مردوں کے لیے تین ہوں گے اور عورتوں کے لیے کتنے ہوں گے, پانچ ہوں گے, ٹھیک ہے. اور ویسے لیکن اس میں سلوا کپڑا نہیں ہونا چاہیے, کیونکہ بعضوں کا ضرورت پڑتی ہے, کیونکہ بعضوں کا کہتے ہیں کہ ایکسیڈنٹ ہونے کی وجہ سے خون رستہ رہتا ہے, تو خون رسنے کی وجہ سے پھر کیا کیا جاتا ہے کہ اور ایکسٹرا کپڑا بھی اندر لگایا جاتا ہے, تو اس صورت میں وہ کوئی پرابلم نہیں لگا سکتے ہیں آپ, لیکن بہتر کیا ہے کہ پانچ کپڑے ہو اگر نارمل انتقال ہو گیا تو کسی کا. ابھی ہم ایک طرف رکھتے ہیں تھوڑی دیر کے لیے, اب کفن دیکھ لیتے ہیں. یہ پٹیاں ہیں باندھنے کے لیے, آخر میں جو کفن کو باندھیں گے, تو سب سے پہلے آپ یہ پٹیاں بچھائیں گے, یا آپ پانچ بھی لے سکتے ہیں اور تین بھی پٹیاں لے سکتے ہیں, لیکن تین جو پٹیاں ہوں گی اس کی گرہ جو ہے وہ لگی ہوئی رہے گی جب دفن کریں گے, اور باقی کی جو دو ہے وہ کھول دی جائے گی. تو یہ تین پٹیاں ہم رکھتے ہیں جو رہنے والی ہیں, ایک سرہانے کی جانب سے آپ رکھیں گے, ایک پیر کی جانب سے, اور ایک بیچ میں رکھیں گے. اس کے بعد آپ دیکھیں گے اس کو لفافہ کہتے ہیں, یعنی کفن میں جو ہوتا ہے بڑی چادر, جس کو ہم اپنی عام زبان میں بڑی چادر کہتے ہیں, تو یہاں پر جو خصوصاً یہاں پر جو کفن استعمال کیا جاتا ہے اس میں وہ لوگ دو لفافے استعمال کرتے ہیں, دو چادریں بڑی, ٹھیک ہے. تو دو چادریں ہوگی, اگر جیسے انڈیا پاکستان میں ایک سینہ بند ہوتا ہے کپڑا, تو وہ دو چادروں کی وجہ وہ کیا کرتے ہیں, ایک سینہ بند اندر کر دیتے ہیں, تو بہتر ہے کہ مطلب یعنی دو چادریں آپ لے لیں, کیونکہ اللہ کے رسول کے جو اس میں کفن میں نہ قمیض تھی نہ کچھ سینہ بند اس طرح سے تھا, صرف اللہ کے رسول نے اپنی بیٹی کو, ایک بیٹی کو دیا تھا سینہ بند کے لیے اپنا جو خود کا قمیض دیا تھا کہ اندر لپیٹ دو, لیکن اس کے علاوہ دوسرے کفن میں ہم کو سینہ بند کا کہیں ذکر نہیں ملتا. تو دو لفافے یعنی دو چادریں بڑی, اور چادریں جو ہے اللہ کے رسول نے فرمایا کہ کفن جو ہے ایسا ہونا چاہیے, کافی کفن ہونا چاہیے, کہ ایسا نہ کہ اتنا چھوٹا کفن آپ نے دے دیا اور وہ انسان کے لیے ناکافی ہو رہا ہے. تو یہ ایسی دو چادریں بڑی, اور یہ تو کیونکہ ہم نے اس کے گڑیا کے ناپ کے لیے نا, لیکن آپ جو ہے کفن ایسا رہ جائے کہ جو انسان جتنا اس کا جو جیسے اس کی ہیلتھ ہے اس حساب سے ہو, اچھا خاصا بڑا کفن ہو تاکہ پھر وہ نکلے نا. تو یہ ایک چادر ہو گئی, یہ ہم نے بچھا دی. یہ دوسری چادر سیم ایک جیسی, جو بار بار یہاں پر جو ہم نے دیکھا تھا, تو اس میں جو خاتون ذکر کری تھی جو یہاں پر آئی تھی بتانے کے لیے, تو وہ بار بار لفافتین, کیونکہ عربی زبان میں دو کو کیا کہتے ہیں, تثنیہ کا صیغہ جو ہوتا ہے تو وہ کیا ہوتا ہے لفافتین, تو دو لفافے اور بالکل سیم ہونا چاہیے. یہ ایک بڑی چادر ایک پہلے بچھائی ہم نے, اور یہ دوسری, یہ دو چادریں بچھا دی ہم نے. اس کے بعد قمیض, اور قمیض جو ہے یوزلی ہم لوگوں کے یہاں پر اور یہاں پر بھی جو ہے یہ اسی طرح سے ہوتی ہے کہ ٹی شیپ میں کٹی ہوئی ہوتی ہے. آپ دیکھیے ٹی شیپ میں کٹی ہوئی ہے, ٹھیک ہے, یعنی یہ اس طرح سے اور ایسی نیچے, تو ٹی شیپ میں کٹی ہوئی ہے قمیض. تو آپ جو ہے قمیض کو جس طرح سے, جیسے ہماری قمیض ہوتی ہے, آپ نے اس طرح سے یہاں پر رکھا, جس طرح سے جہاں پر آپ سر رکھیں گے اور جہاں پر آپ بدن رکھیں گے, تو سر رکھا اور جو اوپر کا حصہ ہے قمیض کا, تو قمیض کا کیا ہے لپیٹ کر اس طرح سے رول کرتے ہوئے اوپر لے کے جائیں گے, اس طرح سے رول کرتے ہوئے یہاں پر لا کر رکھ دیے, ٹھیک ہے. یہ آپ نے قمیض بچھائی, اس کے بعد تہبند, تہبند مطلب جو نیچے کا حصہ ہے, ازار جس کو کہتے ہیں, وہ ازار آپ نے لیا. تو وہ کہاں سے آپ بٹھائیں گے, جہاں پر ہم پیچھے کا حصہ رکھیں گے نا نیچے کا, تو وہاں سے آپ نے یہ ازار بچھائی, اور یہ بھی اچھا خاصا بڑا ہونا چاہیے, چھوٹا نہیں ہونا چاہیے, یہ آپ نے بچھا دیا. پھر اسی طرح سے ایک جو پانچواں کپڑا ہے وہ ہے اسکارف, جو سر پر باندھنے کے لیے استعمال ہوگا. تو یہ پانچ کپڑے ہو گئے ٹوٹل. بتائیں گے آپ لوگ کیا کیا ہم نے استعمال کیا. دو چادریں, ایک قمیض, ایک تہبند اور ایک اسکارف, ٹھیک ہے. اور سب سے پہلے نیچے کتنی پٹیاں بچھائی تھیں, تین پٹیاں بچھائی تھیں. اچھا کفن آپ اس کو بہت احتیاط سے بچھائیں گے, یعنی تاکہ آپ دیکھیں کہ اتنا بڑا جو بھاری جسم رکھنا ہے, بار بار آپ اٹھا نہیں سکتے اور نکال نہیں سکتے, بعض وقت آپ کو کسی کی ہیلپ بھی لینی پڑتی ہے. تو جو محرم رشتے دار ہیں, جینٹس محرم, ان کو بلایا جا سکتا ہے اٹھانے کے لیے, کیونکہ ہر خواتین تو اٹھا نہیں سکتی ہیں, اتنی بس کی بات نہیں ہے. تو اگر کسی کا بہت بھاری جسم ہو جائے تو کسی کو ہیلپ کے لیے بلا لیں, جو مرد حضرات ہوں گے محرم رشتے دار وہ اٹھا سکتے ہیں, تو وہ اٹھا کر لائیں گے اگر نہیں اٹھانا ہو رہا ہے تو. اور پھر آپ نے دیکھیے کہ سب کفن بچھا کر رکھ دیا. اب اس کے بعد اور خصوصاً یہاں پر جو بتایا جاتا ہے کہ اگر خدا نہ خواستہ کسی کا ایسا ہو کہ جیسے ڈلیوری کے وقت کسی کا انتقال ہو جاتا ہے یا اور بھی کوئی پرابلم ہو سکتا ہے, کوئی مسئلہ ہو سکتا ہے, تو چونکہ کچھ نہ کچھ خارج ہوتا رہتا ہے جسم سے, تو پھر وہ کیا کریں گے نیچے ایک اور ایکسٹرا کپڑا رکھتے ہیں. جیسے بچوں کو ہم ڈائپر باندھتے ہیں نا, تو اس طرح سے ایک کپڑا ایکسٹرا رکھا جاتا ہے, لیکن کس صورت میں, جب جسم سے کچھ چیز بہہ رہی ہو تو, اس صورت میں, ادروائز نہیں, اس کی ضرورت نہیں ہے. تو یہ پانچ کپڑے ہو گئے. اب آپ جو بہت زیادہ احتیاط سے اٹھا کر جو جیسے جو چادر میں پکڑ کے, یہ میں تو آپ کو بھی ایسے بتا رہی ہوں, تو آپ برابر ایسی جگہ رکھیں گے جہاں پر آپ کو قمیض سے سر اندر ڈالنا ہے, ٹھیک ہے. یہ آپ نے رکھا, چادر اڑی بھی رہے گی اسی طرح سے, آپ نے لا کر اس کے اوپر رکھ دیا. اب آپ کیسے کفن پہنائیں گے, کہ سب سے پہلے جو ہے آپ قمیض ڈالیں گے اندر. یہ جو ہم نے ٹی شیپ میں کاٹا تھا, یہ ٹی شیپ میں اس کو اندر کر دیا, اور ابھی تک یہ کپڑا پڑا ہوا ہی ہے, چادر پڑی ہوئی ہے. اور پھولدار چادر کس نے کہا تھا لینے کے لیے, جس سے نظر نہ آئے, اس وجہ سے جی بھیگنے پر بھی جسم. تو آپ تھوڑا تھوڑا یہ ہٹا بھی جائیں گے, کیونکہ قمیض اب آ جائے گی, ٹھیک ہے. آپ یہ تھوڑا ہٹائیں گی, اور ابھی ہم نے یہاں کیا پڑھا تھا وہاں پر, کہ کون سا حصہ اندر جائے گا, بایاں حصہ اندر جائے گا اور جو دایاں ہیں وہ اوپر آئے گا. تو یہ آپ مطلب اگر میں کھڑی ہوں تو میرے حساب سے یہ کون سا حصہ ہے, یہ بایاں ہے. تو یہ بایاں حصہ, تو یہ جو قمیض ہے, اور قمیض یہ اچھی خاصی چوڑی ہونی چاہیے. آپ دیکھیں کہ انڈیا پاکستان میں جو کفن ہوتے ہیں, جو بلکہ دینی اداروں میں بھی جو کفن مل رہے ہیں, اتنے کڑک ہیں وہ, ابھی ہم لوگوں نے تجربہ کیا تھا, اتنے کڑک ہے کہ وہ جسم پر لپیٹنا بھی مشکل ہے. تو کپڑا ایسا ہو کم از کم, یہاں پر خصوصاً تاکید کی گئی کہ کپڑا نرم ہو. آپ دیکھ رہے کہ مطلب یعنی کیوں پتہ نہیں ہم کو کیا وہ ہے کہ ہم ایسا خراب کپڑا استعمال کرتے ہیں, یہ کلف لگا ہوا ہوتا ہے, یہ کیا ہوتا ہے کہ بہت ہی تکلیف ہوتی ہے. ہم انڈیا میں جو ہے ہماری امی جو ہے برابر پہناتی رہتی ہیں, اصل میں کرتی رہتی ہیں, تو امی بتاتی کہ اتنا مشکل ہوتا ہے کہ کفن لپیٹا ہی نہیں جاتا, بعض وقت کفن اتنا چھوٹا ہوتا ہے کہ اس میں سے پیر یہ چیزیں نظر آ رہی ہوتی ہیں. تو کفن جو ہے باقاعدہ اچھا ہو. اچھا ایک اور چیز, کیا اب میت کو اجر پہنچانے کے لیے, میت کو قبر کے عذاب سے بچانے کے لیے جو کفن ہے اس کو زمزم میں بھگویا جائے گا؟ نہیں بھگویا جائے گا نا. ہمارے یہاں تو لوگ کفن ساتھ میں دیتے ہیں جو حجر عمرے کو آتے ہیں. تو اگر کفن کو زمزم میں بھگو کر عذاب قبر سے محفوظ رہا جا سکتا ہے؟ اگر ایسا ہوتا تو کسی کو نیک عمل کرنے کی ضرورت ہی نہیں تھی, سارے لوگ کیا کر لیتے, سب وہ بھگا لیتے. تو لہٰذا یہ سب ہمارے یہاں پر زبردستی کی باتیں ہیں. تو آپ یہ قمیض, ٹھیک ہے جی, کل میں پڑھتے ہیں. تو یہ قمیض کو تو آپ اس طرح سے سائڈ میں اندر دبا دیں گی, ٹھیک ہے, دونوں طرف سے سائڈ میں آپ قمیض کو اندر دبا دیں گی, اور جو اوپر کی چادر ہم لیں گے پھر وہ ہم ادھر لیں گے, اس کو پہنچائیں گے ادھر, ٹھیک ہے. تو آپ نے دونوں سائڈ سے قمیض کو دبا دی کہ کھلنے نہ پائے, ٹھیک ہے. پھر آپ نے قمیض دبا دی اندر, پھر اب جو ازار تھا, ازار کو پھر اب یہ بائیں جانے کا حصہ آپ اندر لیں گی اس طرح سے,
ये हिस्सा आपने अंदर लिया और फिर ये वाला हिस्सा इधर से, ये वाला हिस्सा इधर से ले जाकर इसको अच्छी तरह से यहाँ पर साइड में लपेट देना है ये अंदर, ठीक है, ताकि खुलने ना पाए। ये सारी चीज़ें हम क्यों करें खुलने ना पाए इस वजह से, लिहाजा आप अच्छी तरह से लपेट देंगे। ये हो गया आपका, यानी अंदर कमीज हो गई और फिर ये इजार हो गया। ये दोनों चीज़ें समझ में आ गई। अब ये चादर की ज़रूरत ख़त्म होकर हटा दी क्योंकि आपने इसको कर दिया। अब इस तरह से अब इसके बाद जो है स्कार्फ रह जाता है। अब ये जो खुले बाल थे, खुले बालों के बारे में आते, जैसे ज़ैनब रज़ी अल्लाह तआला हम पढ़ रहे थे कि ज़ैनब रज़ी अल्लाह तआला के बारे में हमको तफ़सील से मिलती है बुखारी की हदीस से। उसमें जो है अल्लाह के रसूल ने फरमाया था कि तीन लटें की जाए उसकी। उम्मे अतिया रज़ी अल्लाह तआला ने कहती कि हमने उनके बालों की तीन लटें की, और तीन लटों का मतलब कि वो तीन, उस ज़माने में आपने देखा होगा ना कि यहाँ पर देख के चोटियाँ तीन तीन भी डालते हैं, लेकिन वो लपेटी हुई होती हैं। जैसे हम लोग गूंथते हैं ना चोटी, तो गूंढने की बजाय वो इस तरह से लपेट देते थे। तो या तो आप लपेट दें या फिर चोटियाँ बना लें, या तीन चोटियों तीन पल्लों लेकर आप एक चोटी डाल दें, कोई भी तरीका किया जा सकता है। लेकिन बहरहाल आप क्या करेंगे, चोटी डालकर पीछे बाल डाल देंगे। तो बाल कहाँ डाले जाएंगे, पीछे जी, चोटी डाल के नहीं खोलते, चोटी डाल के पीछे डालना, नहीं चोटी डाल के, यानी या तो आपको चोटी डालनी है या बालों को इस तरह से लपेट देना है। तीन हिस्से करके आप बालों को लपेटेंगे और फिर पीछे पीछे डाल देंगे। ये बात आप खासतौर से याद रखें कि पीछे डालेंगे आप, क्योंकि मैं इसलिए कह रही हूँ कि ये दूसरे मकतबे फिक्र वालों का तरीका जो बालों को सामने रखते हैं, ठीक है। तो आप पीछे डालेंगे और उसके बाद अब स्कार्फ हमारा रह गया है, ये स्कार्फ है। इसको हम इस तरह से करेंगे कि सर पर ऐसा होगा कि पूरे बाल छुप जाए, ये इस तरह से पीछे जाएगा ये कपड़ा, दिखा आपको। और ये जो ये हिस्सा यहाँ से ये पीछे लेकर ये यहाँ गिठान बांधेंगे, एक गिठान बस बांधेंगे, ठीक है। तो ये नहीं पूरे बाल छुप गए, पेशानी छुप गई, और बाल जो कुछ लोग कहते हैं यहाँ से लेकर ऐसा भी पीछे डालते हैं, तो उस तरह से भी जायज़ है। दोनों तरह से दुरुस्त है कि आप चाहे तो पीछे से पीछे बांध लें जैसे कश्मीरी लोग बांधते हैं, या आप चाहे तो सामने से आगे लेकर पीछे से जाकर फिर स्कार्फ बांध लें इस तरह से। ये दोनों तरीके से आपने बांध दिया। अब ये आपने पूरा कफन पहना दिया, ये इतना तरीका सबको समझ में आ गया। सॉरी मैं इधर नहीं देख पा रही हूँ, समझ में आ गया ना, दिखाई दिया आप लोगों को कि पहले आपने दो चादरें बिछाई नीचे, उसके बाद कमीज रखी, कमीज़ को फोल्ड करके आपने पीछे किया, फिर आपने नीचे इजार बिछाया, फिर आपने ये रखा मैयत उस पर रखी, उसके बाद कमीज़ को ऊपर से लेकर अंदर डाला, उसके बाद इजार को अंदर लपेटा, उसके बाद स्कार्फ बांध दिया, ठीक है। ये तरीका हो गया। अब जो चादर, दो चादरें थी, तो जो एक चादर होगी ऊपर वाली चादर, इसको आप थोड़ा सा इस तरह से फोल्ड करके जैसे दुपट्टा को करते हैं इस तरह से आप करेंगे ताकि चेहरा दिखाई दे, ठीक है। इस तरह से करके आप ये करेंगे कि ये दायां जानिब है ना, ये सर ये आपका मेरा बायां जानिब है, आपका दायां हो रहा है, तो ये बायां जानिब आप इधर अंदर लेंगे और यहाँ से चेहरा खुला रहेगा ये चादर का, ठीक है। इस तरह से आपने गोल लपेटा और ये चादर इधर से ली और इसको अच्छी तरह से इधर अंदर लपेट दिया, ठीक है। इसको आपने अंदर लपेट दिया, फिर आपने ये इधर वाला हिस्सा लिया, इधर वाला हिस्सा चादर का, इसको आपने इधर डाल दिया, ठीक है। और इसको आप कपड़ा चौड़ा होना चाहिए ज़्यादा, ये तभी हम इसलिए करें ना, लेकिन कपड़ा इतना हो कि बराबर अंदर जाकर इस तरह से आप इसको अंदर डाल सकें, अंदर दबा सकें, इस तरह से आपने कर दिया, ठीक है। फिर अब ये जो बच गया नीचे का लिफाफा बच गया ना, जो नीचे का था, ठीक है। ये जो बड़ी चादर, दो एक साथ बड़ी चादर रही ना, तो एक चादर हमने लपेट दी, और वो चादर कैसे लपेटी कि चेहरा क्या है अभी खुला है, और दुपट्टे की तरह उसको हमने गोल कर दिया। अब ये जो नीचे का बड़ा लिफाफा है, इसको फिर आप इधर इधर वाला आप अंदर लेंगी इस तरह से, और ये जो इधर वाला है इसको इधर लेंगी, ठीक है। कपड़ा और ज़्यादा चौड़ा होना चाहिए, क्योंकि यहाँ पर इससे बड़े पने का कपड़ा मिल नहीं रहा था, यानी अगर शायद और ढूंढते तो मिल सकता था, लेकिन जो है ये चौड़ा कपड़ा है, तो आप इसको और ज़्यादा कपड़ा होगा तो इधर पर पूरी तरह से चला जाए। फिर जो कपड़ा चूँकि और ज़्यादा लंबा होगा, तो इसको इस तरह से बनाया जाता है कि ऐसा कर दिया जाता है ताकि खुलने ना पाए लपेट कर। फिर ये जो हमने एक पट्टी रखी थी नीचे, ये पट्टी से इसकी गिठान बांध दी जाएगी, ये गिठान एक बीच में हमने रखा था, ये बीच में गिठान, वो आप डेढ़ गिठान जो कहते हैं ना वो बांध सकते हैं, आप गिरह लगा सकते हैं, इसको भी आप इस तरह से लपेटेंगे, ठीक है। यानी आप जो ये कपड़ा और एक्स्ट्रा रहेगा ना, तो इसको आप इस तरह से लपेटेंगे, यानी फोल्ड करेंगे इस तरह से और इस तरह से, इस तरह से, ये तीन गिठाने आपने बांध दी, आप तैयारी पूरी हो गई। अगर आपको काफुर लगाना है अंदर, यानी कफन पहनाने के बाद, तो आप अंदर काफुर कफन पर भी थोड़ा बहुत लगा सकती हैं। और रेहान नाम की एक खुशबू यहाँ पर मिलती है, रोहान या रेहान नाम की पाउडर आता है वो डब्बे में, वो लोग वो भी यहाँ पर यूजुअली यूज़ करते हैं, तो वो भी आप लगा सकती हैं। तो ये गुस्ल और कफन का तरीका हो गया। आप देखिए कि इंसान आखिर कौन से लिबास में जाता है, सफ़ेद लिबास में। आज अगर हमें भी हम घर जाके देखें और अपनी कैबिनेट खोलकर एक बार ज़रूर देखिएगा कितने लिबास हमारे रखे हैं जो हम पहन नहीं सकते। बाज़ अवकात तो इतने महंगे महंगे ख़रीदते हैं और हमारी सेहत ज़्यादा हो जाती है तो जैसे कि वैसे रखे रहते हैं। और दिल चाहते हैं बाज़ अवकात सुनते भी हैं दर्स में कि अच्छा अल्लाह की राह में ले दो, हम कहते कि नहीं अच्छा रहने तो कभी पहन लूँगी, और वो सेहत कभी कम होती नहीं, लिबास काम में आता नहीं, वो आखिर ऐसे ही बेकार हो जाता है। अगर अल्लाह की राह में दे दिया होता तो क्या होता, उसकी पूछ हमसे ना होती। तो लिहाजा हम अपनी आखिरत के बारे में फिक्र करें कि इंसान को आखिर इसी तरह से तन्हा सफ़ेद लिबास पहनकर और सिर्फ इन सादे कपड़ों में आकर अपनी जो है अपनी मंजिल की तरफ जाना है। तो अल्लाह ताला से दुआ करें कि अल्लाह ताला करे कि हमारा खात्मा अच्छा हो और हमको गुस्ल देने वाले नेक लोग हों और कोई हमारे इसमें कोई ऐसा ऐब ना हो। और अगर दुनिया में ऐब हो भी तो अल्लाह ताला के पास जब हम जाए तो हमारे पास कोई ऐब ना हो। जब अल्लाह ताला से हम मिले तो हमको भी अल्लाह ताला की मुलाकात का शौक़ हो और अल्लाह ताला भी हमसे मिलने का मुतमन्नी हो। जैसे अल्लाह ताला फरमाते ना कि जो सदा आएगी नेक लोगों के लिए कि या ये तुह नफ्सुल मुतमईना इरजी इला रब्बी की रादियतम मर्दिया वदखुली फी इबादी वदखुली जन्नती। तो अल्लाह ताला से दुआ करें कि हम सब के लिए यही सदा आए इंशाल्लाह। और हम सबको आखिरकार एक दिन ऐसे ही जाना है, यानी आज हम अभी ज़िंदा हैं, हम नहीं जानते कि हमारी अभी कितना वक्त बाकी है, जितना भी वक्त बचा है हम क्या करें, उसको नेकियों में लगाएं। और आप देखिए कि कोई भी साथ में नहीं जाता, तो लिहाजा जितना वक्त मिल गया उसको जितना ज़्यादा नेकियों में लगा सकते हैं। मतलब मैं तो कहती हूँ कि हमको तो मुसलमानों को नींद आनी ही चाहिए, पता नहीं वो कौन से लोग होते हैं जो 11-11 बजे तक सोते हैं। हम तो अगर एक घंटा नींद ज़्यादा हो जाए तो फिक्र होती है कि अच्छा हम इस एक घंटे में क्या काम कर सकते थे। तो जितना, क्योंकि हम जानते हैं कि तीन ही चीज़ें बाकी रहेंगी हमारी, इंसान जब मर जाता है तो उसका अमलनामा बंद हो जाता है, तीन चीज़ें रह जाती हैं ना, कि वो इल्म जो वो छोड़ जाए जिसकी वजह से लोग फ़ायदा उठा रहे हों, ऐसा काम सदके जारी है जो वो कर जाए जिसे कोई कुआं खुदवा दे मस्जिद बनवा दे, और तीसरा नेक औलाद। बस ये तीन चीज़ें हैं जिसकी वजह से उसको कोई नेकी की राह मिल सकती है, नेकी के जो उसके अमलनामे में इजाफा हो सकता है, अदरवाइज़ कोई सब बंद हो गया। तो लिहाजा या तो हम कोई इल्म छोड़ जाएँ, और इल्म छोड़ने के लिए फिर हमें क्या चाहिए आप बताइए, इल्म खुद हासिल करना पड़ेगा, फिर उसके लिए वक्त देना पड़ेगा। इमाम बुखारी ने जो है 18 साल की उम्र से लिखना शुरू किया था और कई साल लगे उनको बुखारी से ही किताब लिखने के लिए, सही बुखारी लिखने के लिए। इमाम मुस्लिम, ये दो किताबें ऐसी हैं जिसके बारे में कि असहुल किताब व बादल कुरान, के सबसे बेहतरीन सही किताब जो अल्लाह ताला की किताब की बात है। तो आप देखिए कि उन किताबों को लिखने के लिए उनको इतना टाइम लगा, हमने क्या वक्त लगाया, हमने कोई एक ऐसी छोटी किताब हम छोड़ के जा रहे हैं, कम अज़ कम हिस्तुल मुस्लिम की जैसी किताब हम कोई बना लें कि हमारे लिए सदके जारी बन जाए इंशाल्लाह ताला। तो कोई ना कोई तोशा अपने आखिरत के लिए तैयार करके रखिए, अल्लाह ताला हमें तौफीक दे कि इंशाल्लाह हम हमारा खात्मा ईमान करो और हमें कोई नेक लोग गुसल दें और हमारा कब्र में हमारे लिए आसान हिसाब हो इंशाल्लाह ताला। जज़ाकअल्लाह खैरन। जो दो तीन चीज़ें हैं कि मतलब कफन पर बिस्मिल्लाहिर्रहमानिर्रहीम लिखवाना, ला इलाहा इल्लल्लाह लिखवाना, कुछ सिक्के से आँखों में काजल पहनाना, या फिर कोई अहदनामा रखना, या कोई जो लीनियत चरी होता है या जो भी कुछ होता है बहरहाल, वो सारी चीज़ें रखना, ये कोई चीज़ जायज़ नहीं है, ठीक है। इसकी कोई इस्लाम में कोई ना हैसियत है ना कोई हकीकत है। इसी तरह से बेवा के लिए कि जैसे औरत के शौहर का इंतकाल हो जाता है उसकी चूड़ियाँ फोड़ना या खींच कर ज़बरदस्ती गले से उतारना, ये सब चीज़ें दुरुस्त नहीं है इस्लाम में, इस्लाम का इससे कोई ताल्लुक नहीं है। औरत खुद ही उतार देगी इंशाल्लाह ताला। थोड़ा सा आप उसको गुजरने दीजिए, कम अज़ कम मैयत को निकलने तो दीजिए घर से, खुद ब खुद वो अपने जेवरात उतार देगी। जाहिलों की तरह और हिंदुओं की तरह उस वक्त लाश के सामने बैठ कर मेहर माफ़ करवाओ या फिर दूध माफ़ करवाओ या फिर चूड़ियाँ फोड़ो, ये सब गलत तरीका है, इस्लाम का इससे कोई ताल्लुक नहीं है। तो लिहाजा सही इल्म हम जानें और सही इल्म के बारे में हम वो आगे भी दूसरों को पहुँचाएँ। और जाकर अपने रिश्तेदारों से ख़ास तौर से कहिए कि ये हमारे करीबी रिश्तेदार हो तो उनको, हम जैसे माँ है अगर तो उसको बेटी बहन उसकी जो औलाद है वो गुसल दे। एक और हमारे पर बिदत की जाती है कि जब गुसल दिया जाता है तो आखिर भी क्या करते हैं कि सब लोग कहते हैं कि आकर बहुएँ में बेटियाँ और एक एक मग पानी डालें। इसका भी कोई, अभी हमने क्या पढ़ा उलमाए कराम क्या कहते हैं कि जो लोग थे अंदर उसके अलावा कोई नहीं आएगा, ठीक है, तो कोई और नहीं आ सकता। अगर कोई देखना चाहे कफन पहनाने के बाद ही नहीं, जब अभी अभी हमने चेहरा बंद नहीं किया था, कोई देखना चाहे तो देख सकता है। लेकिन हमारे पर एक बहुत ही बुरा तरीक़ेकार है कि कफन पहनाकर रख दिया जाता है, बाहर रख देते हैं, अब वो सारे मर्द भी आते हैं सब देख रहे होते हैं, अब जो औरत बेचारी ज़िंदगी भर पर्दा करती थी उसको मरने के बाद बेपर्दा कर दिया, तो किसने कहा ये। इवन औरतों के लिए भी ऐसा कोई तरीका नहीं कि औरतें भी सब आकर देखें, हमारे ज़रूर ये रखा जाता कि अच्छा देखें फिर लोग आकर देखें बहुत नूरानी चेहरा था, अल्लाह करे कि हो नूरानी चेहरा, लेकिन हम नहीं जानते ना कि अल्लाह ताला के पास क्या मुकाम है। तो लिहाजा ज़रूरी नहीं कि सब लोग आकर देखें ही, बस आपने बांध दिया ख़त्म उसके बाद, लेकिन अगर उससे पहले कोई देखना चाहे तो देख सकता है, उसमें कोई मज़ाक नहीं, जो करीबी रिश्तेदार हो वो आकर देख लें, उसके बाद फिर बंद कर दीजिए।
اس طرح سے. پھر قبر کے اندر جو لحد والی قبر اللہ کے رسول اس کو پسند فرمایا. ایک شک ہوتی ہے, ایک لحد ہوتی ہے. لحد وہ ہوتی ہے کہ جو آپ نے گڑھا کھودا اور پھر اندر سائڈ سے اور گڑھا کھودا تو وہاں پر اندر رکھا, تو وہ والا جو ہے طریقہ کار زیادہ اللہ کے رسول کو پسند تھا. اور اللہ کے رسول کی جو قبر تھی وہ بھی لحد والی قبر تھی, تو لہٰذا لحد والی زیادہ پسندیدہ ہے. ادر وائز آپ شک والی جو ہوتی ہے سادی قبر وہ بھی کر سکتے ہیں, لیکن قبر اتنی کھودی جائے گی کہ انسان کے کندھے کے اتنے تک, اور تو قبر بھی کشادہ ہو. رات کے وقت اللہ کے رسول نے دفن کرنے سے منع فرمایا. اور جب غسل دے رہے ہیں خاص طور سے جو ایک بات رہ گئی تھی کہ غسل دیتے وقت کوئی قسم کے کلمے کوئی ذکر نہیں کیا جائے گا. ٹھیک ہے, آپ دیکھیں ہم جب غسل کرتے تو ہم کو کہا گیا کہ آپ پڑھیں کوئی کلمے, تو جیسے ہم اپنا غسل کرتے ایسے یہ غسل ہے, تو یہ غسل کے دوران بھی کوئی ذکر اذکار نہیں کیا جائے گا. ہاں آپ اپنی موت کو یاد کر سکتے ہیں, آپ کو استغفار پڑھنا ہے تو آپ استغفار پڑھ سکتے ہیں, لیکن کوئی کلمے یا کوئی ایسی دعائیں جو ہے کوئی ثابت نہیں ہیں. تو یہ ساری چیزیں غلط ہیں. اب اس کے بعد اگر آپ لوگوں کے سوالات ہیں تو آپ کے پاس پیپر دیے گئے تھے, پیپر پر لکھے ہوئے سوالات آپ لوگ جو ہے بھجوانا چاہتے بھجوا دیں, ورنہ جو مجھے کچھ بتانا ہے میں خود بتا دوں گی ان شاء اللہ تعالیٰ. جزاک اللہ خیر. ٹھیک ہے, السلام علیکم ورحمۃ اللہ.